أشهد أن لا إله إلا الله وحده لا شريك له وحده لا شريك له وأشهد أن محمدًا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين وألف بين قلوبهم لو أنفقت ما في الأرض جميعا ما ألفت بين قلوبهم ولكن الله ألف بينهم إنه عزيز حكيم فعل آية 64 آج کے خطبے کے ساتھ بعض اجتماعات کا اعلان بھی کرنا ہے جو مختلف دنیا کے ممالک میں اس وقت منعقد ہو رہے ہیں. سب سے پہلے تو مجلس خدام الحمدیہ ضلع میرپور آزاد کشمیر کی طرف سے اطلاع ہے کہ ان کا خدام کا اور اطفال کا ان کا خدام کا اجتماع اور مجلس اطفال الحمدیہ ضلع سرگودھا اور مجلس انصار اللہ ضلع جھنگ کا سالانہ اجتماع کل یعنی گزشتہ روز سے شروع ہے اور آج انشاءاللہ بروز جمعہ اختتام پذیر ہوگا. مجلس خدام الحمدیہ فرانس کا آٹھواں سالانہ اجتماع آج 8 اپریل سے شروع ہو رہا ہے اور انشاءاللہ 2 دن جاری رہے گا. اسی طرح مجلس انصار اللہ فرانس کا اجتماع بھی خدام ہی کے ساتھ شامل کر لیا گیا ہے. اس کے علاوہ جماعت احمدیہ آئیوری کوسٹ کا کوت دعا جس کو کہتے ہیں ان کا 3 روزہ سالانہ جلسہ آج 8 اپریل سے شروع ہو رہا ہے اور 10 اپریل تک جاری رہے گا. چونکہ آج یہ فرانسیسی بولنے والے ممالک کے اجتماعات کی اکثریت ہے اس لیے انہیں اپنی ٹوٹی پھوٹی فرانسیسی زبان ہی میں مبارکباد دیتا ہوں. Je vous souhaite beaucoup de succès à l'occasion de votre jalsa. Je vous souhaite beaucoup de succès à l'occasion de votre jalsa. اس کے بعد گوئٹمالا ہے. گوئٹمالا میں ایک بہت ہی عظیم شان اجتماع منعقد کیا جا رہا ہے جس کا تعلق چاند سورج گرہن کی پیشگوئی سے ہے اور اس سلسلے میں انہوں نے بہت عمدہ ملک گیر انتظامات کیے ہیں کہ کثرت کے ساتھ نمائندگان وہاں پہنچیں اور سارے گوئٹمالا کو اطلاع ہو جائے کہ آج سے 100 سال پہلے ایک عظیم الشان پیشگوئی اپنی انتہائی شان اور غیر معمولی چمک دمک کے ساتھ پوری ہوئی، جو پیشگوئی حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے اس وقت سے 1300 سال پہلے اپنے مہدی کی نشانیوں کے طور پر بیان فرمائی تھی۔ بس ان سب اجتماعات کو میں اپنی طرف سے اور عالمگیر جماعت احمدیہ کی طرف سے السلام علیکم ورحمۃ اللہ وبرکاتہ اور مبارکباد کا تحفہ پیش کرتا ہوں۔ حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام نے ایک موقع پر فرمایا، اور یہ آپ کا ارشاد الحکم جلد 6 نمبر 29 صفحہ 5 17 اگست 1902 سے لیا گیا ہے، آپ نے فرمایا، ہماری جماعت کی ترقی بھی تدریجی اور کازرن یعنی کھیتی کی طرح ہوگی، اور وہ مقاصد اور مطالب اس بیج کی طرح ہیں جو زمین میں بویا جاتا ہے، اور وہ مراتب اور مقاصد عالیہ جن پر اللہ تعالیٰ اس کو پہنچانا چاہتا ہے ابھی بہت دور ہیں، وہ حاصل نہیں ہو سکتے جب تک وہ خصوصیت پیدا نہ ہو جو اس سلسلہ کے قیام سے خدا کا منشا ہے، توحید کے اقرار میں بھی خاص رنگ ہو، تبتل اللہ ایک خاص رنگ کا ہو، ذکر الہی میں خاص رنگ ہو، اور حقوق اخوان میں خاص رنگ ہو۔ اس میں وہ 4 مقاصد جو حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام نے بیان فرمائے ہیں، جن کے حصول کے بغیر جماعت احمدیہ اپنی بعثت کی غرض کو پورا نہیں کر سکتی، وہ بیان فرمائے ہیں، اور ان میں سے پہلے 3 مقاصد کو ایک ایک کر کے میں نے اپنے خطبات کا موضوع بنایا۔ سب سے پہلے ایک سلسلہ توحید باری تعالیٰ کے موضوع پر سلسلہ خطبات کا شروع ہوا، پھر اس کے بعد اسی ترتیب سے تبتل اللہ کی باری آئی، اور تبتل اللہ کے موضوع پر بھی ایک سلسلہ خطبات کا جاری رہا، پھر آخر پر یعنی آج سے پہلے 3rd نمبر پر ذکر الہی میں خاص رنگ ہو کے موضوع پر میں نے جماعت کو مخاطب کیا، اور جس حد تک بن پڑی بڑی تفصیل سے اور گہرائی میں جا کر ذکر الہی کے موضوع کو جماعت پر خوب روشن کیا۔ آج اب آخری سلسلے کی باری آئی ہے، یعنی حقوق اخوان میں بھی خاص رنگ ہو، یعنی یہ تمام باتیں جب پوری ہو جائیں، توحید کا خالص اقرار ہی نہیں بلکہ توحید کو اپنے رگ و پے میں سمو دیا جائے اور ہمارے زندگی میں توحید سرایت کر جائے، پھر اللہ کی طرف تبتل ہو اور دنیا سے انقطاع کر کے خالصتاً خدا واحد کی طرف رجوع ہو، پھر اس کے نتیجے میں ذکر الہی میں انسان بہت ترقی کرے، جب یہ 3 منازل طے کر لے تب وہ اس قابل ہوتا ہے کہ بنی نوع انسان کے حقوق ادا کر سکے، اس کے بغیر بنی نوع انسان کے حقوق ادا کرنے کا کسی انسان سے کوئی تصور نہیں کیا باندھا جا سکتا، کوئی امید وابستہ نہیں کی جا سکتی۔ بس اب میں حقوق اخوان سے متعلق آپ کے سامنے بعض بنیادی امور رکھتا ہوں، لیکن اس سلسلے میں جو ذہنی ترتیب میں نے دی ہے وہ یہ ہے کہ سب سے پہلے جماعت احمدیہ کو آپس میں ایک دوسرے سے محبت اختیار کرنے کی تلقین کی جائے، اور ایک دوسرے کے حقوق ادا کرنے کی طرف توجہ دلائی جائے، کیونکہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی یہی تعلیم ہے کہ اسلام پہلے گھر سے شروع ہوتا ہے، اسلام جو حقوق مسلمانوں کے دوسرے مسلمان بھائیوں کے لیے مقرر فرماتا ہے، ان حقوق کی ادائیگی کے بغیر بنی نوع انسان کی بھلائی کا دعویٰ کرنا بالکل بے سود اور بے معنی ہوگا۔ بس حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے جو رحمت للعالمین تھے، جہاں تمام بنی نوع انسان کے لیے اور تمام جہانوں کے لیے مبنی برحمت تعلیم دی، اسی طرح آپ نے بلکہ اس سے پہلے تمام مسلمانوں کو ایک دوسرے کے حقوق کی طرف متوجہ فرمایا، اور دراصل اس طرح امت مسلمہ کو تمام بنی نوع انسان کے حقوق ادا کرنے کے لیے تیار کرنا مقصود تھا۔ بس اسی سنت کے مطابق میں نے پہلے ایسی احادیث چنی ہیں اور حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے ایسے اقتباسات چنے ہیں جن میں جماعت کو آپس کے تعلقات سے متعلق نصیحتیں ہیں، اور ان کو بتایا گیا ہے کہ کون کون سے امور ہیں جن کو ہمیشہ پیش نظر رکھیں، کون کون سے تعلقات کے مقاصد ہیں جنہیں وہ حرز جان بنائے رکھیں، یعنی اپنی جان کی طرح اپنے سینے سے لگائے رکھیں۔ یہ مقصد اگر جماعت کے اندر حاصل ہو جائے تو پھر تمام بنی نوع انسان کو جماعت کا فیض خدا تعالیٰ کے فضل کے ساتھ بلا تمیز مذہب و ملت، قوم اور رنگ و نسل عام طور پر پہنچے گا، اور اس ذریعے سے ہم انشاءاللہ تعالیٰ اپنے اعلیٰ مقصد یعنی تمام بنی نوع انسان کو امت واحدہ بنانے میں کامیاب ہو جائیں گے۔ اندرونی تعلقات اور باہمی معاملات میں اخلاق سے متعلق جیسی پیاری تعلیم حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے اپنے غلاموں کو عطا فرمائی ہے، آپ تمام بنی نوع انسان کے مذاہب پر نظر ڈال کر دیکھ لیں، اول سے آخر تک نظر دوڑائیں، آپ کو حقیقت میں ایسی پیاری تعلیم اتنے حسین انداز میں کوئی اور نبی دیتا ہوا دکھائی نہیں دے گا۔ حالانکہ یہ امر واقعہ ہے کہ ہر نبی نے ویسی ہی تعلیم دی، اس سے ملتی جلتی تعلیم دی، اور سب کے مقاصد بنیادی طور پر ایک تھے، مگر جیسا کہ آپ اس تعلیم کو خود حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے الفاظ میں سنیں گے، آپ کا دل گواہی دے گا کہ سب تعلیم دینے والوں میں سب سے آگے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہیں۔ آپ کا انداز بیان بہت ہی دل نشین ہے، آپ کی بات تقویٰ کی گہرائی سے اٹھتی ہے اور گہرا دل پر اثر کر جاتی ہے۔ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، اور یہ ابو موسیٰ اشعری کی روایت ہے، کہ حضور اکرم صلی اللہ علیہ وآلہ وسلم فرماتے تھے، مومن دوسرے مومن کے لیے مضبوط عمارت کی طرح ہے جس کا ایک حصہ دوسرے کو تقویت دیتا ہے اور مستحکم بناتا ہے۔ آپ نے اس مفہوم کو واضح کرنے کے لیے اپنی انگلیوں کی کنگھی بنائی اور اس طرح اس عمارت کی گرفت کے مضبوط ہونے کی طرف اشارہ فرمایا، یوں کنگھی بنائی اور مضبوط ہاتھوں سے یوں تھام کر بتایا کہ مومن اس طرح ایک دوسرے میں پیوستہ ہوتے ہیں اور اس طرح ان کے اندر باہمی طاقت پیدا ہوتی ہے۔ بس تمام کامیابیوں کی جڑ یہ اتحاد ہے جس کی طرف حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے زبان سے بھی نصیحت فرمائی اور ہاتھ کے اشارے سے بھی مضمون کو خوب کھول دیا۔ ہر وہ مومن جو ایک دوسرے سے تعلقات میں ایسی مضبوطی رکھتا ہے جیسے انگلیاں ایک ہی انسان کے دو ہاتھوں کی انگلیاں ایک دوسرے میں پیوست ہو جاتی ہیں، وہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے مقاصد کی پیروی کرنے والا ہے۔ جو ایسی طرز اختیار کرتا ہے کہ انگلیاں باہم پیوست ہونے کی بجائے ایک دوسرے کو کاٹنے لگیں اور ایک دوسرے کے مخالف ہو جائیں، اس کا حقیقت میں محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے تعلق کاٹا جاتا ہے۔ بس ہر وہ حرکت جو جماعت کی اجتماعیت کو طاقت بخشے، اجتماعیت کو مضبوط تر کرے، وہی حرکت ہے جو سنت نبوی کے تابع ہے۔ ہر وہ حرکت خواہ وہ قول ہو یا فعل ہو اس مضمون کے مخالف ہو، وہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی سنت کے مخالف بات ہے۔ بس اب سے اس بات کو سننے کے بعد اپنی زبانوں پر بھی نگاہ رکھیں، اپنے اعمال اور افعال پر بھی نگاہ رکھیں، اپنے تعلقات کو اس حدیث کے تابع کر دیں تاکہ جماعت احمدیہ متحد ہو کر پھر تمام بنی نوع انسان کو ایک ہاتھ یعنی محمد مصطفیٰ کے ہاتھ پر इकट्ठा करने की सही कर सके। एक और हदीस मुस्लिम किताबुल बरिया से ली गई है, ये हज़रत नोमान बिन बशीर की रवायत है। फरमाते हैं कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मोमनों की मिसाल एक दूसरे से मोहब्बत करने में, एक दूसरे पर मिटा हुए यहाँ एक दूसरे पर रहम करने और एक दूसरे से मेहरबानी से पेश आने में एक जिस्म किसी है, जिसका एक हिस्सा अगर बीमार हो तो उसकी वजह से सारा जिस्म बेदारी और बेचैनी और बुखार में मुब्तला हो जाता है। बहुत ही प्यारी मिसाल है और एक ऐसी मिसाल है जिसे हर इंसान अपनी ज़ात के हवाले से बेहतरीन रंग में समझ सकता है। एक इंसान के पाँव की उंगली के किनारे पर भी दर्द हो, नाखून का आखिरी हिस्सा भी बेचैन हो, तो सारा जिस्म बेचैन हो जाता है। बाज़ दफ़ा ऐसे मरीज मैंने देखे हैं जिनकी पाँव की उंगलियों के कोने में कोई गहरा ज़ख्म है, वहाँ टीस उठती है। बाज़ दफ़ा बग़ैर ज़ख्म के भी टीस उठती है और सारी रात वो सो नहीं सकते। वो बेकरार होकर आते हैं कि इस बीमारी ने हमें मुसीबत में डाल रखा है, हालांकि वो पाँव की उंगली का किनारा है। और अगर ऐसा नासूर हो जाए कि उसे काट फेंकना पड़े तो सारी रूह बेचैन हो जाती है और इंसान हज़ार कोशिश करता है, लाख जतन करता है कि किसी तरह कोई ऐसा हकीम, कोई ऐसा डॉक्टर, कोई ऐसा काबिल तबीब मुयस्सर आ जाए जो हमारी उंगली को काटने से बचा ले। बस ये वो दो कैफियात, ये वो कैफियात हैं जो हर इंसान जानता है, रोज़मर्रा के तजुर्बे में दाखिल है। और इससे अच्छी मिसाल मुसलमानों को एक दूसरे से हमदर्दी की दी जा ही नहीं सकती थी, इससे अच्छी मिसाल किसी इंसान के तसव्वुर में आ ही नहीं सकती। ज़्यादा से ज़्यादा लोग मिसालें देते हैं बच्चों के प्यार की या दूसरे मोहब्बत के रिश्तों की, मगर अमरे वाक़या ये है कि इससे बढ़कर और कोई मुनासिब हाल मिसाल मुसलमानों की इज्तिमाई शक्ल के ऊपर चस्पा होने वाली नहीं दी जा सकती। इस पहलू से मैं समझता हूँ कि अल्लाह ताला का जमात अहमदिया आलमगीर पर एक एहसान है और इस एहसान में वो तमाम दुनिया की दूसरी जमातों से मुमताज़ है। और वो लोग जो फिरासत रखते हैं उनके लिए हक़ की पहचान के लिए एक बड़ी दलील है कि अगर पाकिस्तान में किसी एक जगह भी किसी अहमदी पर जुल्म होता है तो तमाम दुनिया की जमातों में बेचैनी फैल जाती है। ऐसी जमातें अफ्रीका की दूर दराज जहाँ जदीद ज़राए की सहूलतें भी वहाँ नहीं पहुँची, ना सड़कें हैं, ना तार है, ना टेलीफोन है, ना दीगर आराम है, जंगल की बेआरामी में वो लोग ज़िंदगी बसर करते हैं, मगर जब उनको ये इत्तला मिलती है कि हमारे भाइयों में से किसी पर किसी मुल्क में कहीं जुल्म हुआ है तो शदीद बेचैन हो जाते हैं। और फिर उनकी तरफ से मुझे ख़त आने मिलते हैं, मेरी आने लगते हैं, मुझसे हमदर्दियाँ करते हैं, दुआएं देते हैं, कहते हैं अल्लाह करे कि जल्द जमात के इन मजलूमों की तकलीफ़ दूर हो। जब किसी तकलीफ़ के दूर होने की खबर मिलती है तो बिजली की लहरों की तरह एक खुशियों की एक बर्फी रोशनी दौड़ जाती है और हर तरफ से एक मसरत का एहसास होने की इत्तलाएं भी मिलने लगती हैं। चुनाचे हमारे सीरान राहे मौला जब आज़ाद हुए हैं तो मैंने तो शुरू में इशारतन ही टेलीविज़न पर इसका ऐलान किया था, मगर जमात अहमदिया को अल्लाह ताला ने फरासत अता फरमाई है, वो ख़ास अंदाज को देखकर समझ गए कि यही खुशखबरी होगी कि जमात अहमदिया के पुराने असीर आज़ाद होंगे। उसका दुख उनको ज़्यादा था और ये उनका दरियाफ्त कर लेना उस पहली बात पर भी रोशनी डाल रहा है कि उनको गहरी मोहब्बत थी, गहरा ताल्लुक था, इस गम में मुब्तला रहते थे। जब देखा कि मैंने कहा कि एक बहुत बड़ी खुशखबरी मैं जमात को देने वाला हूँ तो उन्होंने यकीन कर लिया कि ये वही खुशखबरी होगी और फिर उस पर ऐसी मसरत का इजहार किया है कि अपने करीबियों की, अपने अजीज़ों रिश्तेदारों की बात खुशियों पर भी इस तरह आलमगीर मुसरत का इजहार नहीं हुआ ना हो सकता है, बल्कि छोटे गांव में भी खुशियां जो पहुंचती हैं तो इस कदर मसरत नहीं होती। बाज लोगों ने लिखा कि हमने तो ईदें मनाई हैं, आप तो कहते थे ईद के बाद एक ईद बाद में आएगी, दो ढाई महीने, दो महीने दस दिन के बाद, हमने तो ये ईद देख ली और ईद पर ईद, क्योंकि हर रोज़ ईद बन चुकी है। ऐसा नशा है इस खुशी का कि बच्चे बड़े सब इसमें मगन हैं, एक मस्ती का आलमतारी है। बस ये सबूत है कि आज हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की सच्ची गुलाम, आपकी तरफ मनसूब होने का हक रखने वाली जमात अगर है तो आलमगीर जमात अहमदिया है, क्योंकि ये निशानी जो हज़रत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने ग़ुलामों की और सच्चे मोमिनों की बयान फरमाई है, आज जमात अहमदिया के सवा दुनिया की किसी और जमात पर इस तरह चिस्पानी होती। बोस्निया के मजलूमों का जैसा गम जमात अहमदिया ने किया है, वो भी बताता है कि ये अंदरूनी तरबियत उस पुख्तगी को पहुंच चुकी है कि जमात के दायरे से छलक कर आम मुसलमानान आलम की हमदर्दी में तब्दील हो चुकी है, और यही वो रुख है जिसकी तरफ जमात को मैं बहुत कोशिश के साथ दिन ब दिन आगे बढ़ा रहा हूँ, ताकि ये चार मकासद जो मसीह मौऊद अलैहिस्सलाम ने फरमाए हैं ये पूरे हों, तो हम इस बात के लिए पूरी तरह मुस्तैद और तैयार हो जाएंगे कि हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का फैज़ आज हमारे हाथों तमाम दुनिया में बांटा जाए और तमाम दुनिया को हम एक उम्मत वाहिदा में तब्दील कर दें। मगर ज़रूरी था कि हम पहले ख़ुद एक हो जाते, और मुबारक हो कि अल्लाह ताला के फजल के साथ वो आसार ज़ाहिर हो चुके हैं कि हम एक उम्मत वाहिदा बन चुके हैं और एक दूसरे के साथ वो गहरी हमदर्दी रखते हैं, जिसका ज़िक्र हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। एक और हदीस है जो बुखारी किताबुल मजालिम बाब ला यज़लिमुल मुस्लिमुल मुस्लिमा से ली गई है। हज़रत इब्ने उमर बयान करते हैं कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुसलमान दूसरे मुसलमान का भाई है, ना तो वो उस पर ज़ुल्म करता है ना उसे बेजार व मददगार छोड़ता है, यानी उसकी मदद के लिए हमेशा तैयार रहता है। जो शख्स अपने भाई की ज़रूरियात का ख्याल रखता है, अल्लाह ताला उसकी ज़रूरत का ख्याल रखता है। जो शख्स किसी मुसलमान की तकलीफ़ और बेचैनी को दूर करता है, अल्लाह ताला उसकी तकलीफ़ और बेचैनी को दूर करता है। जो शख्स किसी की पर्दापोशी करता है, अल्लाह ताला उसकी क़यामत के दिन पर्दापोशी फरमाएगा। ये हदीस तरतीब में पहली हदीस के बाद ही आनी चाहिए थी, और उसका एक तबी नतीजा है, वो शख्स जो ख़ुद तकलीफ़ में मुबतला हो वो चैन पा ही नहीं सकता जब तक उस तकलीफ़ को दूर न करे, और कोई शख्स अपने वजूद के किसी हिस्से पर ख़ुद ज़ुल्म नहीं कर सकता। उसके लिए बहुत मुश्किल है कि उस बाज़ दफ़ा ज़रूरत के वक्त भी अपने जिस्म को तकलीफ़ पहुंचाए। अगर कांटा निकालना हो और उसके लिए सुई चुभ होनी पड़े तो आप अंदाज़ा लगा सकते हैं और जानते हैं, अक्सर हम में से जानते हैं कि इंसान कितनी कितनी एहतियातों से उस सुई की नोक को ज़ख़म के मुंह में दाखिल करता है ताकि कांटा उसकी नोक पर आ जाए और बग़ैर तकलीफ़ के वो बाहर निकलाए, और ज़रा सी बेहतियाती हो तो इंसान तड़प उठता है। बस मोमिन को जब ये ज़ाती तजर्बा हासिल हो गया और तमाम मुसलमानों की जमात की मिसाल एक मोमिन की ज़ात से दे दी गई, तो इसका तभी नतीजा ये है कि दूसरे मोमिन पर इंसान ज़ुल्म का तसव्वुर भी नहीं कर सकता। जैसे अपने बदन को इंसान तकलीफ़ नहीं पहुंचा सकता, इस तरह अपने भाई को अगर वो तकलीफ़ पहुंचाए तो वो सच्चा मोमिन नहीं हो सकता, वो उस मिसाल से की हदों से बाहर जा पड़ेगा जो मिसाल हज़रत मोहम्मद मुस्तफ़ा صلی اللہ علیہ وآلہ وسلم نے مومنوں کی جماعت یعنی اپنی سچے حقیقی غلاموں کی جماعت کے متعلق دی ہے. بس یاد رکھیں, اول تو یہ توقع ہے, یعنی محمد رسول اللہ کو آپ سے توقع ہے صلی اللہ علیہ وآلہ وسلم, کہ آپ اپنے کسی بھائی کو کسی نوع کا دکھ نہیں پہنچائیں گے. پہنچائیں گے کہ نصیحت ایک اور بات ہے, آپ کو یہ توقع ہے کہ پہنچا سکتے نہیں ہیں, کیونکہ اس معاملے میں آپ بے اختیار ہیں. ہر بھائی آپ کے بدن کا جز بن چکا ہے, جو تکلیف آپ اس کو پہنچائیں گے وہ آپ کو محسوس ہوگی, اور جو تکلیف مجبوراً پہنچانی پڑے وہ ضرور محسوس ہوتی ہے. مثلاً بعض دفعہ انگلی کاٹنی پڑتی ہے, اور میں ذاتی تجربے سے اس بات کا گواہ ہوں کہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا یہ قول 100% بین ہی سچا ہے, کیونکہ بعض دفعہ جب ایسی کاروائی کرنی پڑے کہ ایک شخص کو اس کے مسلسل ظلم کی وجہ سے جماعت سے کاٹ کر الگ پھینکنا پڑے, تو اسی طرح تکلیف پہنچتی ہے جیسے اپنے بدن کے کسی عضو کو کاٹ کر باہر پھینکنا پڑے. بس یہ وہ مثال ہے جو آپ کے اوپر کامل طور پر صادق آنی چاہیے, اور پہلی توقع یہ ہے کہ آپ اپنے بھائی پر ظلم کر ہی نہیں سکتے کیونکہ وہ تو آپ کا جزو بدن بن چکا ہے. دوسری یہ کہ اگر وہ تکلیف میں مبتلا ہو تو اس سے بے نیاز ہو کر آرام نہیں کر سکتے. جہاں جو تکلیف آپ کے سامنے آئے اور دور کرنے کے لحاظ سے آپ کی حد میں ہو, آپ کی پہنچ میں ہو, آپ ضرور کوشش کریں. اور اس پہلو سے بھی میں بہت مطمئن ہوں, اگرچہ بعض ایسے لوگ بھی ہیں جماعت میں جو ظلم کرتے ہیں اور دوسروں کے حق بھی چھینتے ہیں, اگرچہ ایسے لوگ بھی ہیں جو تکلیف دور کرنے کی بجائے تکلیف پہنچانے میں خوشی محسوس کرتے ہیں, ان کے شر سے جماعت محفوظ نہیں رہتی, مگر ایسے لوگ وہ ہیں جن کو رفتہ رفتہ تقدیر الہی نتھار کر ایک طرف کرتی چلی جا رہی ہے, اور رفتہ رفتہ وہ ننگے ہو کر جب سامنے آتے ہیں تو وہ آپریشن کرنا پڑتا ہے جس کا میں نے ذکر کیا ہے. مگر اس آپریشن کی دو قسمیں ہیں, یہ میں آپ کو اچھی طرح سمجھا دوں. ایک قسم یہ ہے کہ اپنا جزو بدن کاٹا جا رہا ہے, ایک قسم یہ ہے کہ غیر آپ کے بدن میں داخل ہے اور وہ اس حد تک غیر اور تکلیف دہ ہے کہ آپ اسے نکال باہر پھینکنے میں راحت محسوس کرتے ہیں, دکھ محسوس نہیں کرتے. بس دو قسم کے لوگ ہیں جن کو بالآخر جماعت سے باہر نکالنا پڑتا ہے. ایک وہ جو شریر ہیں, جو فساد رکھتے ہیں اور فساد کرتے ہیں, وہ لوگ جن کا حقیقت میں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور آپ کی جماعت یعنی جماعت احمدیہ کے ساتھ کوئی تعلق نہیں رہتا, بلکہ وہ بیرونی شریر ہیں جو جماعت میں گھس کر فتنہ پردازیوں سے کام لیتے ہیں اور محض ایک لبادہ اوڑھ رکھا ہے. ایسے لوگوں کو نکالنے کا دکھ نہیں ہوتا, بلکہ جماعت جس کو تکلیف پہنچا رہے ہوتے ہیں وہ ان کی راحت کے خیال سے دل کو راحت پہنچتی ہے. اس لیے فرضی طور پر ایک بات اس رنگ میں نہیں کہنی چاہیے کہ گویا بہت اچھی بات کہی جا رہی ہے, ہاں حقیقت سے اس کا تعلق نہ ہو. بس میں ہمیشہ کوشش کرتا ہوں کہ بات کرتے وقت یہ احتیاط کی جائے کہ حقیقت کے دائرے سے وہ بات باہر نہ نکلے. بس ہر آپریشن کا دکھ نہیں پہنچتا, بعض جراحی کے عمل ایسے ہیں جن سے حقیقتاً راحت محسوس ہوتی ہے, اور اس راحت محسوس کرنے میں مجھے کبھی کوئی شرم محسوس نہیں ہوئی, کیونکہ میں جانتا ہوں کہ یہ فتنہ پرداز اس جرم کی حد کو پہنچ چکا ہے کہ جس کے بعد یہ ہمارا جزو بدن نہیں رہا بلکہ غیر ہے جو اندر داخل ہو کر ان کو جو جزو بدن ہے تکلیف پہنچا رہا ہے. بس جب ایک شیشے کا ٹکڑا پاؤں میں سے کھینچ کر باہر نکالا جائے, جبکہ ایک کانٹا نکالا جائے, جب کوئی دبی چھپی ہوئی گولی اندر سے نکال کر باہر کی جائے, تو کبھی تکلیف نہیں پہنچتی. یہ جھوٹ ہوگا اگر آپ یہ کہیں کہ ہمارے بدن سے ایک چیز نکلی اور ہمیں بڑا دکھ پہنچا. راحت محسوس ہوتی ہے کیونکہ اس سارے معوف حصے کو چین آ جاتا ہے جہاں اس بیرونی چیز نے ایک مصیبت برپا کر رکھی تھی. दुख उनका होता है जो बाज दफा बाज गलतियों के शिकार हो जाते हैं, बुनियादी तौर पर वो जमात अहमदिया ही के जुज रहते हैं, जमात से निकालना उनको बेकरार कर देता है, उनकी जिंदगियां उन पर अजीर्ण हो जाती हैं, वो जुज़े बदन ही हैं, लेकिन बाज मजबूरियों के पेश नज़र, बाज ऐसी गलतियों के पेश नज़र जिनको निज़ाम जमात नज़रअंदाज नहीं कर सकता क्योंकि वो इंसाफ के तकाज़ों के ख़िलाफ़ होता है, उन्हें जब निकालना पड़ता है या उन्हें जब सज़ा देनी पड़ती है तो हकीकतन ऐसी तकलीफ़ महसूस होती है जैसे अपने किसी बदन के हिस्से को इंसान सज़ा देने पर मजबूर हो जाए। फिर हज़रत सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं वो तो उस पर जुल्म भी नहीं करता और उसे यारो मददगार नहीं छोड़ता। तकलीफ दूर करना एक अलग बात है, बे यारो मददगार ना छोड़ना एक और बात है। यानी कई लोग आपको अपनी सोसाइटी में ऐसे दिखाई देंगे जिनके पास कोई काम नहीं है, जो कई कई किस्म की रोज़मर्रा की ज़िंदगी की बका की जद्दोजहद में तकलीफ़ें उठा रहे हैं और बज़ाहिर वो आपसे अलग हैं, लेकिन अगर सारी जमात को उनकी तकलीफ़ का एहसास ना हो और बे यारो मददगार अपने भाइयों की मदद के लिए जहन बेचैन ना हो और बेकरार ना हो तो फिर इस हदीस का पूरा इतलाक उन पर नहीं होगा। मुसलमान का हिस्सा तो हैं क्योंकि वो दुख नहीं पहुँचाते और वाज़े खुला खुला दुख अगर किसी को पहुंच जाए तो मदद भी करते हैं, एक्सीडेंट हो जाए या और बीमारी की तकलीफ़ हो तो कोशिश करते हैं कि वो दूर की जाए। लेकिन मैं उससे अगले मकाम की बात कर रहा हूं जिसकी तरफ हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाया है, वो यह है कि तुम में से बहुत से ऐसे हैं जिनका कोई नासिर कोई मुईन कोई मददगार नहीं है, वो अकेले अपनी ज़िंदगी की जद्दोजहद से लड़ रहे हैं, जद्दोजहद में मुखालिफ ताकतों से लड़ रहे हैं और मदद चाहते हैं मगर हो सकता है उनकी गैरत का तकाजा हो वो आपके सामने हाथ ना फैलाएं। तलाश करें ऐसे लोगों को, नज़र रखें उन पर और जो खुदा ताला ने आपको सलाहियतें बख्शी हैं उन सलाहियतों से उनको भी हिस्सा दें। अगर एक शख्स है जो तिजारत करना नहीं जानता और आप में से ऐसा है जो तिजारत के फ़न से अल्लाह ताला के फजल से माला माल किया गया है, खूब अच्छी तरह उसे तिजारत के दाव पे चाहते हैं और वो अल्लाह के फजल से उनसे बेहतरीन इस्तफादा कर रहा है, तो उसका इस हदीस की रूह से ये फ़र्ज़ होगा जो नज़र दौड़ाए। ऐसे लोग जो इन बातों से नाआशना हैं और ज़रूरतमंद हैं, ना उनको नौकरियां मिल रही हैं ना कोई और काम मैसर हैं, उनको अपने साथ लगाएँ, प्यार के साथ रफ्तार रफ्तार उनको संभालें और अपने पाँव पर खड़ा करें। यह जो नसीहत है इस ज़मन में एक एहतियात की भी ज़रूरत है और ज़रूरी है कि आपको जिस राह पर चलाया जाए उसके गढ़ों से भी वाकिफ़ किया जाए, उस राह पर चलते हुए जो चोर चक्के उन राहों पर डाके डालते हैं उनसे भी वाकफियत कराई जाए, वरना आप आंखें बंद करके ये कदम उठाएं तो नुकसान का भी ख़तरा है। बाद लोग अपनी बाज बद आदतों की वजह से इस हालत को पहुंचते हैं कि उनकी मदद करना भी नुकसान का सौदा है और उनको अगर आप अपनी तिजारत में शामिल करेंगे तो हरगिज़ बईद नहीं कि आपको शदीद नुकसान पहुंचा दें। बाज़ लोगों को आराम से ज़िंदगी बसर करने की आदत हो चुकी होती है, कर्ज़ लेकर वो बेतकल्फ़ी से खाते हैं और उनको एहसास नहीं होता कि वो जिस भाई से कर्ज़ लिया है उसकी भी ज़रूरतें हैं। बाज़ तो बेहद मजबूर हैं, मामूली ज़रूरत का कर्ज़ लेते हैं और बेख्तियार हैं कि वापस नहीं कर सकते। ऐसे भाइयों का फ़र्ज़ है जिन्होंने उनको कर्ज़ दिया हो कि हत्तल मखदूर उनसे नरमी करें और कोशिश करें कि वो ख़ुद अपने पाँव पर खड़े होकर उनके बोझ उतार सकें, उनके कर्ज़ उतार सकें, लेकिन अगर नहीं तो माफ़ करने का भी सोचें। लेकिन ये और तबका है, एक ऐसा तबका है जिसका हाथ कर्ज़ में खुला होता है, उसकी रोज़मर्रा की ज़रूरत ज़िंदगी की ज़रूरत जिस कनात के तरीक़ से पूरी हो सकती है वो नहीं पूरे करते, वो खुला ऐसा हाथ रखते हैं جس کا خدا تعالیٰ نے ان کو حق نہیں دیا ہوا. ان کی معاشی حالت کا تقاضا ہوتا ہے کہ وہ ہاتھ روک کر تنگی ترشی کے ساتھ گزارا کریں, اپنے بچوں کا خیال رکھیں, اپنے مستقبل بنانے کی کوشش کریں. اس کی بجائے وہ کھلا ہاتھ خرچ کر کے سمجھ یوں لگتا ہے جیسے بہت امیر کبیر لوگ ہیں. ایسے لوگ تجارت کے لائق نہیں ہوتے. ایسے لوگوں کی جب تک اصلاح نہ کی جائے اس وقت تک اگر ان کو تجارتوں میں آپ شامل کریں گے تو یہ آپ کو بھی نقصان پہنچائیں گے اور اپنے آپ کو بھی مزید نقصان پہنچائیں گے. اس لیے جو کھلے دل کے تاجر ہیں ان کو یہ احتیاط لازم ہے کہ اگر کسی بھائی کی مدد کریں تو اس کی اخلاقی قدروں پر نظر ڈالیں, اس کی صلاحیتوں پر نظر ڈالیں. اور اس ضمن میں قرآن کریم کا ایک راہنما اصول ہمارے سامنے رہنا چاہیے. قرآن کریم نے جہاں یتامیٰ کی خبرگیری کی تعلیم دی ہے وہاں یہ بھی فرمایا ہے کہ اگر ایسے یتامیٰ ہوں جن کا مال بحیثیت قوم کے تمہارے سپرد ہو, یعنی ان کے ماں باپ فوت ہو چکے ہیں, وہ چھوٹی عمر کے ہیں, اور ان کے اموال ہیں جو قوم کے قبضے میں ہیں, یعنی قوم کی طرف سے جو بھی نگران مقرر کیے گئے ہیں ان کے قبضے میں ہیں, فرمایا وہ مال ان کو اس وقت تک نہیں لوٹانا جب تک ان میں رشد کے آثار نہ دیکھو, جب تک انہیں یہ سلیقہ نہ آ جائے کہ خود اپنے مال کی کیسے حفاظت کی جاتی ہے. بہت ہی عظیم الشان گہرا اقتصادی بقا کا اصول ہے جو قرآن کریم نے بیان فرمایا ہے. مراد یہ ہے کہ باوجود اس کے کہ مال ان کا ہے, وہ کہہ سکتے ہیں تم کون ہوتے ہو ہمارے مال پر تصرف سے ہمیں روکنے والے, فرمایا کہ تم ان کو کہہ سکتے ہو کہ ہم تو کچھ نہیں لیکن ہمارا خدا تمہیں اس تصرف سے اس لیے روکتا ہے کہ تم اس بات کے اہل نہیں ہو. اس لیے قوم کو یہ حق دے دیا ہے کہ اپنے بے وقوفوں کے مال پر, ان کے اپنے مال پر بھی ان کو تصرف نہ کرنے دو جب تک رشد کے یعنی عقل اور فہم کے آثار ان میں نہ دیکھو, جب تک تربیت کر کے ان کو اس لائق نہ بنا دو کہ وہ خود اپنے مال کی حفاظت کر سکیں. بس اگر وہاں یہ اصول ہے تو جہاں آپ اپنا مال دوسروں کے اوپر رحم و کرم پر چھوڑنے کا ارادہ رکھتے ہوں, خواہ نیک نیتی سے رکھتے ہوں, وہاں یہ احتیاطیں بدرجہ اولا لازم ہیں. اگر ان احتیاطوں میں آپ نے پورے انہماک سے کام نہ لیا تو ایسے لوگ پھر نقصان بھی پہنچا دیں گے اور پھر اکثر ایسے لوگ ناشکرے بھی رہتے ہیں. آپ ان کی مدد کریں گے, آپ ان کے سپرد کام کریں گے, کچھ پیسے کھا جائیں گے, کچھ تجارت کے مال کا نقصان پہنچا جائیں گے, اور بعد میں باتیں بنائیں گے کہ ہمارا اس نے کھا لیا ہے, ہم نے اس کی خاطر اتنی محنت کی, ہم نے اس کے لیے ایسے ایسے ٹھیکے حاصل کیے, اور آخر پر نکلا یہ کہ ہمیں دھکے دے کر باہر نکال دیا. عمر بھر کی بدنامی آپ کے ساتھ لگی رہے گی. یہ تو درست ہے کہ اگر خدا کی خاطر آپ ایسا کریں گے, گرے پڑوں کو سہارا دینے کے لیے ایسا کریں گے, تو آخرت کا اجر تو آپ کا یقین ہی ہے, لیکن مومن کو تو فی الدنیا حسنتن و فی الآخرت حسنتن کی دعا کی تعلیم دی گئی ہے. یہ سکھایا گیا ہے کہ ایسے کام نہ محض کرو جو آخرت میں جن کا اجر دیکھو, ایسے کام کرو اور ایسے نیک پھلوں کی دعائیں کرو کہ اس دنیا میں بھی تمہیں حاصل ہوں اور تمہارے لیے فائدہ مند ہوں, اور آخرت میں تو بہرحال وہ اس سے بہت زیادہ فوائد تمہارے لیے رکھیں, اپنے تمہارے انتظار میں تمہارے امانت رکھیں گے, وہ کام وہ امین بن جاتے ہیں آپ کی نیک اجر کی. تو اس معنوں میں میں آپ کو نصیحت کرتا ہوں کہ اپنے میں سے گرے پڑے ایسے لوگوں کی بحالی کے لیے کوشاں ہوں جو کسی بد عادت کی وجہ سے نہیں بلکہ بعض ایسی مجبوریوں یا حادثات کے نتیجے میں ایک حال کو پہنچ گئے ہیں, ان کو محض کچھ پیسے دے کر ان کو زندہ رکھنا ان کی عزت نفس کے خلاف ہے. حقیقت یہ ہے کہ جب تک آپ ان کو خود اپنے پاؤں پر کھڑا نہیں کر لیتے وہ سوسائٹی کا ایک معزز جز نہیں بن سکتے. آپ کے نزدیک معزز ہو بھی جائیں تو ان کا اپنا ضمیر ان کو ہمیشہ ملامت کرتا رہے گا. اس لیے ان کی وقار اور ان کی عزت نفس کی حفاظت کی خاطر کوشش کریں کہ وہ کسی رنگ میں اپنے پاؤں پر کھڑا ہو جائیں, لیکن اس رنگ میں کوشش نہ کریں کہ خود تو کھڑا نہ ہو سکیں آپ کو بھی لے ڈوبیں और आपको भी उस हाल को पहुंचा दें जिस हाल को बंदसीज बी से आप पहुंचे हुए हैं। बस इन तमाम बातों को पेश नज़र रखकर जिस हद तक मुमकिन है हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की इस नसीहत पर अमल करने की कोशिश करें कि आप अपने बे यारो मददगार भाई को बे यारो मददगार ना छोड़ें। फिर हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स अपनी भाई की ज़रूरियात का ख्याल रखता है अल्लाह ताला उसकी ज़रूरत का ख्याल रखता है। और ये भी एक ऐसा इरशाद है जो 100% कतियत के साथ तजर्बे में दुरुस्त दिखाई देता है। अगर कोई शख्स मैं अपनी ज़रूरियात के की तकलीफ़ में मुबतला रहता है और हर वक्त उसके जहन पर यह दबाव है कि मेरी फ़लाँ ज़रूरत पूरी नहीं हुई फ़लाँ ज़रूरत पूरी नहीं हुई, वो ख़ुद भी दुआएं करता है नेक होने की वजह से और बसा औकात मुझे भी दुआओं के लिए लिखता है और उसकी तमाम शख्सियत खुलकर मेरी आंखों के सामने आ जाती है क्योंकि उसका फ़िक्र उसका हम गम सिर्फ़ अपनी ज़ात के लिए है। एक और किस्म का एमदी भी है जो अपने लिए भी दुआ के लिए लिखता है अपने बाद दूसरे मजबूर भाइयों के लिए भी दुआ के लिए लिखता है और फिक्र करता है कि उसको ये तकलीफ़ है उसको ये तकलीफ़ है उसके लिए भी दुआ करें उसके लिए भी दुआ करें, उसकी शख्सियत भी खुलकर मेरे सामने आ जाती है और मालूम होता है कि हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की ग़ुलामी के दायरे में शुमार होने के ज़्यादा लायक है क्योंकि वो दूसरों की फ़िक्र में रहता है। और बाद ऐसे हैं जो फिर इस फिक्र को और बढ़ाकर दीन की फिक्र को इतना अपने ऊपर गालिब कर लेते हैं कि बाज़ उनके ख़तों में किसी अपनी ज़ाती किसी दोस्त की ज़रूरत का भी कोई जिक्र नहीं मिलता। हर वक्त ये फिक्र है कि दीन की ये ज़रूरत पूरी हो दीन की वो ज़रूरत पूरी हो, जमात की तरबियत में कमज़ोरी है अल्लाह ताला तौफीक बख्शे कि हम उसका कमज़ोरी को दूर कर सकें, तबलीग में ये कमज़ोरी है और दीगर मसाइल जमात के ये हैं। बस ऐसे लोगों के ख़त उन मुश्किलात से भरपूर होते हैं ज़िक्र से भरपूर होते हैं जो उनकी ज़ात से ताल्लुक़ नहीं रखते। ऐसे लोग क्या घाटा खाने वाले हैं क्या उनका सौदा नुकसान का सौदा है जिनको अपनी होश नहीं बाकी हर चीज़ की गोया होश है, अपने भाइयों की है दीन के कामों की है दीन पर पड़ने वाली मुसीबतों की है, गोया अपनी ज़ात पर अपने अजीज़ों पर कोई मुसीबत ही कोई नहीं। हकीकत यह है कि ऐसे लोग घाटा खाने वाले नहीं हैं क्योंकि हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जो शख्स किसी मुसलमान की तकलीफ़ और बेचैनी को दूर करता है बल्कि जो शख्स अपने भाई की ज़रूरियात का ख्याल रखता है, वहाँ से बात शुरू फरमाइए, अल्लाह उसकी ज़रूरत का ख्याल रखता है। जो शख्स अपने भाई की तकलीफ़ और बेचैनी को दूर करता है अल्लाह ताला उसकी तकलीफ़ और बेचैनी को दूर करता है। तो ये अमर वाक़या है और मैं अपने ज़ाती वसी तजर्बे से आपको बताता हूँ यानी जमात अहमदिया के साथ जो मेरा वसी ताल्लुक़ है और सारी दुनिया के जमात के हालात पर किसी न किसी रंग में नज़र रखता हूँ कि ऐसे लोग जो अपने भाई की ज़रूरत में मगन रहते हैं उनका ख्याल रखते हैं, जो जमाती ज़रूरियात की खातिर अपनी ज़रूरियात को भुला बैठते हैं अल्लाह ताला कभी उनको भुलाता नहीं, उनकी सब ज़रूरियात का खुद ख्याल रखता है और बसा औक़ात दुआ के लिए हाथ उठने से पहले वो उनकी ज़रूरियात को दुआ समझकर कबूल फरमा लेता है और उनकी ज़रूरियात को पूरा कर देता है। बस बहुत ही महफूज ज़िंदगी है ऐसे मोमिन की जिसका नक्शा हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने इस नसीहत में खींचा है। इससे बेहतर और क्या तसव्वुर हो सकता है कि आप खुदा के बंदों की ज़रूरतों में मगन रहें, आपकी ताकत तो कम है आप तो वो सब ज़रूरतें पूरी नहीं कर सकते लेकिन आपकी ज़रूरतें पूरी करने के लिए आपकी पुश्त पर वो दुनिया का खालिक और मालिक खड़ा हो जाए जिसकी ताकत में हर चीज़ है, इससे अच्छा भी कोई सौदा हो सकता है? कितना उम्दा कैसा प्यारा कैसा नफ़बख्श सौदा है कि अपनी अदना ताकतों को आपने खुदा के बंदों पर के लिए वक्फ कर दिया یا خدا کی جماعتوں کی جماعت کی ضروریات کے لیے وقف کر دیا اور اس کی طاقتیں حاصل کر لیں جو تمام طاقتوں کا سرچشمہ ہے. بس بہت ہی عظیم الشان نصیحت ہے یہ, اس پر کان دھریں اور اس سے فائدہ اٹھائیں, کیونکہ یہ 100% سچی بات ہے. آپ کی ساری تکلیفوں کے حل ہونے کا راز اس میں ہے, اس میں پوشیدہ ہے. فرماتے ہیں جو شخص کسی مسلمان کی تکلیف اور بے چینی کو دور کرتا ہے, اللہ تعالیٰ اس کی تکلیف اور بے چینی کو دور کر دیتا ہے. جو شخص کسی کی پردہ پوشی کرتا ہے, اللہ تعالیٰ اس کی قیامت کے دن پردہ پوشی کرے گا. پردہ پوشی کا مضمون بھی اسی طرح بدن سے تعلق رکھتا ہے جیسا کہ باقی سب امور جو میں نے بیان کیے ہیں ایک بدن کی مثال سے تعلق رکھتے ہیں. ایک انسان جب دیکھتا ہے کہ کسی جگہ سے وہ بے پرد ہو رہا ہے تو فوراً بے اختیار ہاتھ اس کا اپنے اس قمیض کی طرف یا اس کپڑے کی طرف جائے گا جو ننگے بدن کو ڈھانپ لے, اور بعض بجلی کی صورت سے بغیر سوچے سمجھے از خود ہاتھ حرکت کرتا ہے. احساس ہو صحیح کہ کہیں سے میں ننگا ہو رہا ہوں, اور اپنے جرموں پر بھی اور اپنی کمزوریوں پر بھی پردہ ڈالنے کے لیے تو انسان اتنی کوششیں کرتا ہے کہ بعض دفعہ وہ کوششیں دھوکہ دہی تک پہنچ جاتی ہیں. شرم سے اپنی کمزوریوں کو دور کرنا اور ان پر پردہ ڈالنا اور بات ہے, لیکن دھوکہ دہی کی خاطر جو نہیں ہے وہ دکھانا وہ اور چیز ہے. تو پردہ پوشی بعض دفعہ بے احتیاطی کے ساتھ کی جائے, اور انسان کا ضمیر عموماً اس معاملے میں انسان کو بے احتیاطی پر مجبور کر ہی دیتا ہے, تو وہ دکھاوے پر منتج ہو جاتی ہے, وہ منافقت پر منتج ہو جاتی ہے. اتنا گہرا مادہ انسان کے اندر اپنے ننگ اور عیوب کو ڈھانپنے کا فطرتاً ودیت کیا گیا ہے. حضرت صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جب میں نے تمہیں ایک بدن قرار دے دیا, جب تم سے مجھے یہ توقعات ہیں کہ ایک جسم کی طرح اپنے تمام بھائیوں سے سلوک کرو گے, جس طرح ایک جسم کے اعضاء سے ہر عضو سے تمہاری روح, تمہارا دماغ, تمہارا شعور سلوک کرتا ہے, تو اس کا لازمی نتیجہ یہ بھی ہے کہ جس طرح اپنی پردہ پوشی کرتے ہو غیر کی بھی پردہ پوشی کرو. اور پردہ پوشی کے مضمون میں اس دنیا کا ذکر نہیں فرمایا بلکہ قیامت کا ذکر فرمایا ہے. ضرورتیں پوری کرنے کے مضمون کا جہاں تک تعلق ہے وہاں یہ فرمایا ہے کہ اللہ تعالیٰ تمہاری ضرورتیں پوری کر دے گا. پردہ پوشی کے تعلق میں اس دنیا کا ذکر ہی کوئی نہیں, قیامت تک بات پہنچا دی. یہ اس بات کی گہری اور قطعی دلیل ہے کہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اللہ کے نور سے کلام کرتے تھے, اور یہ حدیث یقیناً سچی حدیث ہے, کیونکہ ایک عام باتیں کرنے والا انسان, عام نصیحت کرنے والا انسان از خود اس موقع پر یہی کہے گا کہ تم کسی کی پردہ پوشی کرو خدا تمہاری یہاں پردہ پوشی کرے گا. اچانک اس بات کو اٹھا کر قیامت تک پہنچا دینا اس میں ایک گہری حکمت ہے. باقی تمام ضرورتوں کا تعلق دنیا سے ہے, اور قیامت کی پردہ پوشی کا مطلب یہ ہے کہ اس دنیا کی پردہ پوشی اس میں شامل ہے. لیکن بہت سے ایسے ہیں جن کے عیوب اس دنیا میں ننگے نہیں ہوں گے مگر قیامت کے دن ضرور ننگے کیے جائیں گے. بس آخری پردہ پوشی وہی ہے جو قیامت کے دن ہوگی, اور قیامت کے ذکر میں دنیا کی پردہ پوشی کو حضور اکرم صلی اللہ علیہ وسلم نے بھلا نہیں دیا, نظر انداز نہیں فرمایا, بلکہ فرمایا ہے کہ وہ دن جب کہ دنیا میں سب ڈھکے ہوئے پردے اگر خدا چاہے گا تو اتار دیے جائیں گے, اور ہر ڈھکے ہوئے بدن کو ننگا بدن دکھایا جائے گا. اس دن تمہاری بھائی کی پردہ پوشی تمہارے کام آئے گی, اور خدا تعالیٰ کی طرف سے تمہارے ایوب کا پردہ بن کر تمہاری کمزوریوں کے سامنے آ کھڑی ہوگی. اگر وہاں پردہ پوشی ہے تو اس دنیا میں لازماً ہے, یہ اس کے اندر شامل بات ہے, کیونکہ وہ دنیا جس نے یہاں کسی کا ننگ دیکھ لیا قیامت کے دن دوبارہ دیکھے نہ دیکھے باخبر تو ہوگی, مگر وہ پردہ پوشی اس مضمون کا انتہائی مقام ہے. تم نہ یہاں ننگے کیے جاؤ گے نہ وہاں ننگے کیے جاؤ گے. اتنی عظیم الشان خوشخبری ہے اور سب سے زیادہ دنیا اس بات سے غافل ہے. اپنے بھائی کے ایوب کو تلاش کرنا جس کے خلاف قرآن کریم کی واضح نصیحت موجود ہے, ہدایت ہے ولا تجسسو, ہرگز تجسس اختیار کر کے اپنے بھائیوں کی کمزوریاں نہ پکڑا کرو, اس سے کلیتاً غافل, بلکہ آگے بڑھ کر کمزوریاں تلاش کرتے, ان کے متعلق باتیں کرتے, سوسائٹی میں وہ خبریں پھیلاتے, اور خاص طور پر عورتوں میں یہ بیماری ہے اور مردوں میں بھی ہے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے پردہ پوشی کے مضمون کو تو درجہ کمال تک پہنچا دیا ہے. جب میں نے یہ ذکر کیا کہ باقی انبیاء کی نصیحتیں دیکھ لیں اور مقابلہ کر کے دیکھیں, تو بعض غیر مذاہب والے جب اس بات کو سنتے ہیں یا سنیں گے تو وہ سمجھتے ہوں گے کہ شاید اپنے نبی کی تعریفیں دوہرے کرتا ہی ہے, مگر جو میں مضمون بیان کر رہا ہوں اس پر دیانتداری سے غور تو کر کے دیکھیں, کوئی ایسی مثال تو نکال کے دکھائیں کہ کسی دنیا کے نبی نے پردہ پوشی کے مضمون کو اس شان سے بیان کیا ہو اور اس تفصیل سے بیان کیا ہو اور اس گہری حکمت اور فراست سے بیان کیا ہو. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر جو تعلیم اتری ہے اس نے اس کے سارے پہلوؤں کو ڈھانپ لیا ہے. لا تجسسو فرمایا کہ ذکر کرنا تو بات کی بات ہے, نظر ہی نہ ڈالو, تلاش ہی نہ کرو. تمہارے سامنے اگر کسی کی کمزوری آ جاتی ہے تو اس سے بھی آنکھیں بند کرنے کی کوشش کرو. بعض معاملات میں اس کی اجازت نہیں ہے, اس کا ذکر بھی ضروری ہے لیکن وہ میں بعد میں کروں گا. عام طور پر جو بھائیوں کی کمزوریاں ہیں ان کے متعلق یہ تعلیم ہے, اور اس ضمن میں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے تعلیم کو اس حد تک آگے بڑھا دیا ہے کہ وہ زمانہ جب کہ خط و کتابت کا رواج ہی نہیں تھا, شاذ کے طور پر لوگ خط لکھا کرتے تھے. اس وقت یہ تعلیم نہیں کہ کسی کا خط نہ پڑھو, حالانکہ یہ مضمون آج کے زمانے سے تعلق رکھتا ہے, اور آج بھی بہت بے وقوف اور متجسس لوگ ایسے ہیں جو ایک دوسرے کے خط پڑھتے چوری, پھر ان کو احتیاط سے کھولتے اسی طرح بند کرتے اور بتاتے ہیں گویا ہمیں پتہ نہیں لگا, اور گھر میں بہو بیٹیوں کے ساتھ یہ سلوک کرتے ہیں. بعض لوگ گھر میں کسی کی بیٹی آ جائے تو یہ دیکھنے کے لیے کہ اپنے ماں باپ کو کیا لکھتی ہے یا اس کے ماں باپ اس کو کیا لکھتے ہیں, وہ اس کے خطوں کو اس طرح خفیہ خفیہ کھولتے اور اس کے ارادوں کو معلوم کرتے ہیں, حالانکہ یہ شدید گناہ ہے. ایسی بات ہے جیسے جہنم کی آگ اپنی آنکھوں کے لیے مانگی جائے, کیونکہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے بڑی تنبیہ کے ساتھ اس بات سے منع فرمایا ہے. آج کل ایک ایسی چیز بھی ایجاد ہو چکی ہے جو اس زمانے میں نہیں تھی, مگر خط کا مضمون اس پر بھی حاوی ہے, اور وہ ٹیلی فون ہے. بعض لوگ بڑی عمر کو پہنچ جاتے ہیں لیکن ایسی بے وقوف اور بیمار ہوتے ہیں کہ وہ ان کو مزہ ہی اس بات میں آتا ہی چسکا بنایا ہوا زندگی کا کہ گھر میں بیٹھے لوگوں کے فون سن رہے ہیں. اور یورپ میں تو ایسے لوگ ہیں جن کا پیشہ ہی یہ بن چکا ہے کہ بعض آلات کے ذریعے وہ لوگوں کے ٹیلی فون سنتے ہیں. چنانچہ انگلستان میں مشہور واقعہ ہوا جس کے ساتھ سارے ملک میں بڑی دیر تک شور پڑا رہا کہ ایک شہزادی کے ٹیلی فون کو ایک ظالم آدمی نے اسی طرح بعض خاص آلات کے ذریعے سننا شروع کیا, اس کی ریکارڈنگ کی, اس ریکارڈنگ کو اخبارات کے لیے سامنے بیچا, اور اس بیچاری کی اس طرح اس بدی اور فطری کمزوری کی تشہیر کی, اور انہوں نے ٹیلی فون کال کی بڑی قیمت مقرر کر دی کہ یہ پیسے دو گے تو پھر تمہیں ہمارا وہ ٹیلی فون نمبر ملے گا جہاں تم کچھ دیر کے لیے وہ ریکارڈنگ سن سکو گے جو اس شہزادی نے اپنے طور پر کسی سے کی تھی. اور پتہ لگا کہ اتنا زیادہ کالوں کا رجحان تھا کہ وہ بلاک کر جاتا تھا فون بار بار, اور بڑی بڑی رقمیں خرچ کر کے لوگ چسکے لینے کے لیے اس پرائیویٹ گفتگو کو سنتے تھے. تو دیکھیں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے انسان کے ذاتی اپنے ذاتی امور کی حرمت کو کس شان سے بیان فرمایا ہے, کیسی پاکیزہ سوسائٹی کو جنم دیا ہے جس کا تصور آج 1400 سال بعد بھی ایسے ملک میں بھی موجود نہیں جو اپنے آپ کو सिविलाइजेशन के बुलंदतरीन मकाम पर बयान करता है। वो समझता है कि डेमोक्रेसी और इंसान के ज़ाती हकूक के जैसे हम अलम बरदार हैं जैसे दुनिया में और कोई नहीं। और अमर वाक़ भी ये है कि दुनिया की नस्बतों से जैसा इंग्लिस्तान को डेमोक्रेसी के ऊपर फ़ख्र का हक है वैसा दुनिया में और किसी कौम को नहीं हो सकता। लेकिन उसके बावजूद नफसी आज़ादी और नफसी हक की हिफाजत का वो तसव्वुर वहाँ नहीं मिलता जो 1400 साल पहले हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने हमारे सामने पेश फरमाया। और उसमें जैसा कि मैंने ख़त के ताल्लुक से बयान किया है, टेलीफोन कॉल, अलग बैठकर बातें करना, ये सारी चीज़ें शामिल हो जाती हैं। हर तजस्सुस से आपको रोका गया है और साथ ये नसीहत फरमाई गई है कि अगर सुन लो तो फिर अपने तक रखो, फिर बेपर्दादरी न करना। जहाँ ये खुशखबरी दी है कि अगर तुम पर्दापोशी करोगे तो अल्लाह क़यामत के दिन तुम्हारी पर्दापोशी फरमाएगा, वहाँ इसमें ये तंबीह भी शामिल है कि अगर पर्दादरी करोगे तो क़यामत के दिन तुम्हारी पर्दापोशी की कोई ज़मानत नहीं है। और जिसकी क़यामत के दिन पर्दादरी होगी उसकी दुनिया में भी पर्दादरी होती है। बस इस बहुत ही पाक और गहरी नसीहत को अपने मुआशरे की इस्लाह के लिए गैर मामूली अहमियत देते हुए इख्तियार करें। अगर आप इन चंद नसीहतों को जिनका मैंने ज़िक्र किया है और ऐसी बहुत सी हैं इंशाअल्लाह जिनका बाद में इस खुतबात के सिलसिले में जिक्र आता रहेगा, तो आप अपने मुआशरे को जन्नत निशान मुआशरा बना सकते हैं। अपने तबीयत के तजस्सुसात पर नफ़रत की निगाह डालें, इनको छोड़ दें, ये कमीनी लज्जतें हैं, इनसे कोई फ़ायदा नहीं, इनसे घरों के आमन उठ जाते हैं। एक भाई को अपने भाई पर एतमाद बाकी नहीं रहता, एक बहू को अपने खुसर या अपनी सास पर एतमाद बाकी नहीं रहता। वो समझते हैं कि सारे मेरी जस्तजू में हैं, इस तरफ लगे हुए हैं कि किसी तरह मेरी कोई मख्फी बात किसी के इल्म में आ जाए। चुनाचे ये होता है और इस हद तक होता है कि बाद में जब मुकदमात चलते हैं तो बाज़ दफ़ा मुझे लिखा जाता है कि हमने तो खुद इस बहू का ये ख़त पकड़ा हुआ है, उसमें ये बात लिखी हुई थी, अब बताएं हमारा रवैया दुरुस्त है कि नहीं। उनको मैं कहता हूँ तुम्हारा रवैया, तुम जो कुछ कहो एक शैतानी रवैया था, तुम्हें कोई हक नहीं था कि अपने बहू के ऐसे ख़त को पढ़ो और कोई हक नहीं है कि अब उसे अदालतों में या मेरे सामने पेश करो। बस हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की नसीहतों को गैर मामूली अहमियत दें। आपकी छोटी छोटी नसीहतों में भी क़यामत तक के लिए बनी नौ इंसान की अमन की ज़मानतें दी गई हैं, उस ज़मानत के नीचे आ जाएं, उसी के साया है जो अमन बख्शेगा। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। ये तो हो चुका है ना,
ये रहता
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر. جو دوست باہر سے آئے ہوئے ہیں ان کو ان کے ساتھی یہ سمجھا دیں کہ ہم نمازیں جمع کریں گے اور عصر کی نماز دوگانہ ہوگی. جو مسافر ہیں جو آج کے اجلاس میں شرکت کے لیے دوسرے شہروں سے آئے ہیں وہ میرے ساتھ ہی سلام پھیریں گے دوگانہ رکھتوں کے بعد. جو مقامی دوست ہیں وہ بغیر سلام پھیرے کھڑے ہو کر اپنی روزمرہ کی عصر کی چار رکعتیں پوری کریں گے. اٹھا لیں اس کو ایک طرف کر لیں. ہاتھ آپ کچھ ان کے ساتھ ہاتھ لگائیں, یہ بھاری ہے اس کے ساتھ پکڑیں نا, ہلکی چیز پہ تین تین ہاتھ پڑے ہوئے ہیں. یہ جو ہے یہ تو اٹکتا اٹکتا ہے.